नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा समानुपातिकमा एमाले 41 र कांग्रेसले 40 सीट पाउने अनुमान।
राप्रपा र उसका घटकले भोगे पार्टी फुटेको सजाय, चुनावमा बेहोरेको हारबाट राप्रपा विचलित नहुने अध्यक्ष थापाको भनाई।
तराई मधेस आन्दोलनमा भएको क्षतिबारे जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन बुझायो, प्रतिवेदन कार्यान्वयन गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता।
भारतीय नेत्री गान्धीद्वारा पार्टी प्रमुखबाट राजीनामा, तत्काल राजनीतिबाट सन्यास नलिने कंग्रेस आईको दावी।
र 15 वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिता खेल्न नेपाली टोली बंगलादेशमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको कार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। अन्तिम चरणमा अहिले 4 जिल्लाका 6 क्षेत्रमा गणना सकिने लागेको निर्वाचन आयोगले जनाएको छ। सुनसरीको क्षेत्र नम्बर 2 र 3, सर्लाहीको क्षेत्र नम्बर 2 र 3, सुर्खेतको क्षेत्र नम्बर 1 र कैलालीको क्षेत्र नम्बर 1 को मतगणना अन्तिम चरणमा पुगेको आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रले जनाएको छ। अरू ठाउँको मतगणना यसअघि नै सकिएको थियो। अहिले केही बेर पछि समानुपातिक तर्फको मतगणनाको अन्तिम नतिजा आइसक्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। 93,01,000 मत गन्दा एमाले 31,19,000 मतसहित अग्रता कायमै राखेको छ। त्यस्तै नेपाली कांग्रेसले 30,53,000 र माओवादी केन्द्रले 12,72,000 मत पाएको निर्वाचन आयोगले जनाएको छ। यस्तै संघीय समाजवादी फोरमले 4,56,000 र राष्ट्रिय जनता पार्टी राजपा नेपालले 4,45,000 मत पाएका छन्। यी 5 दलले मात्रै राष्ट्रिय दल बन्न आवश्यक 3% मत पाएका हुन्। त्यसैले अबको संघीय संसदमा यिनै 5 वटा मात्र राष्ट्रिय दल हुनेछन्। राष्ट्रिय दल बन्न नसकेका विवेकशील साझा पार्टी अहिलेसम्मको गणनामा 6 र राप्रपा 7 स्थानमा छन्। विवेकशील साझाले 2,11,000 र राप्रपाले 1,93,000 मत पाएका छन्। प्रत्यक्षमा 1 सीट जितेका दलले समानुपातिकमा 3% मत नल्याएका कारण ती दलका सांसदले स्वतन्त्रको हैसियतमा अब संसदमा प्रतिनिधित्व गर्नुपर्ने भएको छ। अहिलेसम्मको प्राप्त मत अनुसार समानुपातिकमा नेकपा एमाले 41, नेपाली कांग्रेसले 40, माओवादीले 17 र संघीय समाजवादी फोरम अनि राजपा नेपालले समान 6 सीट पाउनेछन्। तर मतगणना अझै नसकिएकाले यो सीटमा 1 सीट तलमाथि हुन सक्नेछ। प्रदेश सभातर्फको समानुपातिकमा पनि नेकपा एमाले 2 नम्बर प्रदेश बाहेक अरू 6 वटै प्रदेशमा ठूलो दल बनेको छ। राष्ट्रिय दल बन्न नसके पनि विवेकशील साझा पार्टीले प्रदेश नम्बर 3 को प्रदेश सभामा 3 जना सांसद पाउने भएको छ।
यसपटकको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी र उसबाट टुक्रिएका दलले फूटको सबैभन्दा चर्को मूल्य चुकाउनु परेको छ। फूटका कारण राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीले राष्ट्रिय दल बन्ने अवसर गुमाएका हुन्। राप्रपाका राजेन्द्र लिङदेनले झापा 3 मा चुनाव जितेर राप्रपाको नाक राखे पनि उहाँ संसदमा स्वतन्त्र हैसियतमा मात्र हुनुहुनेछ। पूर्व पञ्चको बाहुल्यता रहेको राप्रपा नेपाल र राप्रपा मिलेर बनेको राप्रपा एकता महाधिवेशनको 6 महिना नबित्दै गएको साउनमा फुटेको थियो। प्रतिनिधि सभाको समानुपातिकको मतगणना अन्तिमतिर पुग्दा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले पाएको मत जोड्दा 3% नाघेको छ। तर दुई दलले छुट्टा छुट्टै चुनाव चिन्हबाट चुनाव लड़ेका कारण उनीहरूले समानुपातिकबाट 1 सीट पनि पाउने छैनन्। एकीकृत रूपमै दुई पार्टी चुनावमा गएको भए यो प्रतिशत 3.08% पुग्ने देखिन्छ। यो मतका आधारमा राप्रपाले संघीय संसदमा 6 सीट ल्याउने थियो। प्रत्यक्षतर्फ लिङदेनले चुनाव जितेका कारण राप्रपा राष्ट्रिय दल बन्ने थियो, तर फूटले अब थापा र राणाको दलले संसदमा उपस्थिति जनाउने छैनन्। 70 सालको संविधान सभाको चुनावमा छुट्टा छुट्टै चुनाव लड़ेका राणा नेतृत्वको राप्रपाले प्रत्यक्षतर्फ 3 सहित 12 जना र थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालले समानुपातिकबाट मात्र 25 सीट पाएको थियो। गत वर्ष राप्रपा र राप्रपा नेपालले पार्टी एकता गरे पनि चुनाव अघि गत साउनमा पार्टी फुटेको थियो। त्यो फुटकै कारण पूर्व पञ्चहरू संसदमा जानबाट चुकेका छन्।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रदेश र प्रतिनिधि सभा चुनावमा बेहोरेको हारबाट पार्टी कति पनि विचलित नहुने बताउनु भएको छ। अध्यक्ष थापाले आज विज्ञप्ति निकालेर चुनावी परिणाम पार्टीको निम्ति प्रतिकूल रहे पनि नागरिकको मतादेशलाई स्वीकार्ने बताउनुभयो। हारको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष थापाले पार्टीको वैचारिक पक्ष एवं कार्यशैलीमा समेत पुनर्समीक्षा र सुधार गर्नुपर्ने बताउनु भएको छ। नयाँ संविधान जारी भएपछि भएको पहिलो चुनावको परिणामले मात्र राप्रपाको औचित्य आवश्यकता र महत्व समाप्त नभएको अध्यक्ष थापाले दावी गर्नुभएको छ। राप्रपाले देशको सबैभन्दा ठूलो पार्टी भएकोमा नेकपा एमालेलाई बधाई पनि दिएको छ।
समानुपातिकतर्फ 5 दलले मात्र 3% थ्रेस होल्ड कटाएका छन्। 3% मत कटाउन नसकेपछि यी 5 दल बाहेक अरू सबै दलले संसदमा प्रतिनिधित्व गर्न नपाउने भएका छन्। थ्रेसहोल्ड सम्बन्धी व्यवस्थाको बारेमा परेका साना दल अबका दिनमा के गर्लान्? मदन पौड्यालको रिपोर्ट।
हामी चाहिँ अब संसदमा अब पहिले पनि हाम्रो ठूलो शक्ति थिएन, अहिले अब केही प्रदेशहरूमा अब संसदमा पनि अब प्रतिनिधित्व त्यहाँ हुन्छ स्वतन्त्र रूपले, 51 पनि स्वतन्त्रै भएर गरेको, त्यस कारणले जनताको बीचमा जान राष्ट्रको राजनीति गर्नलाई चाहिँ संसदमा गए मात्रै गर्न पाइने सकिने, जनताको बीचमा गर्न नसकिने भन्ने कुरा भएन।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, वाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले प्युठानबाट चुनाव जित्नुभयो, तर समानुपातिकमा 3% नपुगेपछि जनमोर्चा राष्ट्रिय दल हुनबाट वञ्चित भयो। अझै पनि पार्टीगत एजेन्डा नसकिएको केसी बताउनुहुन्छ।
देशको राष्ट्रियता, सार्वभौमता र अखण्डतामाथि सौदाबाजी गरेर जुन सत्तामा जाने, सत्तामा बस्ने जुन खालको राष्ट्रघाती प्रवृत्ति छ, त्यो प्रवृत्तिका विरुद्धमा त्यो प्रवृत्ति नदोहोरियोस्, राम्रो चाहिँ गर्दै जाओस् भनेर हामीले गठबन्धनलाई अहिले पनि सपोर्ट गर्छौँ, समर्थन गर्छौँ।
चुनावको मुखमै वाम र लोकतान्त्रिक गठबन्धन बने, केही साना दल गठबन्धनमा मर्ज भए, कुनैले चुनावको मुखैमा तालमेल गरे भने केहीले एक्लै चुनाव लडे। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपा र नयाँ शक्तिले प्रतिनिधि सभामा 1 सदस्य जिते पनि उनीहरू अब स्वतन्त्र हैसियतकै सांसद हुनेछन्। नेकपा क्रान्तिकारी माओवादी, राप्रपा प्रजातान्त्रिक लगायतका अरू साना दलले प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका लागि 1 सीट पनि जितेनन्। प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेद्वारी दिएका 49 मध्ये 44 दलको त धरौटी नै जफत भएको छ। वैकल्पिक राजनीतिक धारको ओकालत गरेका नयाँ शक्ति र विवेकशील साझा पार्टीले पनि यसपटकको चुनावमा अपेक्षा अनुरूप मत ल्याएनन्। अर्को चुनावसम्ममा नागरिकको चेतना स्तर बढ्ने र आफूहरूले मतदातालाई बुझाउन सक्ने नयाँ शक्तिको विश्वास छ। नयाँ शक्ति पार्टी नेपालका कार्यकारी सदस्य गंगा नारायण श्रेष्ठ,
हाम्रो प्रस्तुत बुझाइ नेपालमा वैकल्पिक राजनैतिक शक्तिको एकदमै आवश्यकता छ र त्यो आवश्यकतालाई मध्यनजर गर्दै भोलिका दिनहरूमा पनि हामी वैकल्पिक राजनैतिक पार्टीलाई नै सशक्त र सक्रिय बनाउन चाहन्छौँ। अबको हाम्रो कार्यदिशा भनेको त्यही हुन्छ।
स्थानीय तहको चुनावदेखि चर्चामा रहेको विवेकशील साझा पार्टीले पनि प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ एउटा पनि सीट जित्न सकेन। काठमाडौँ 1 कांग्रेसका प्रकाशमान सिंहसँग विवेकशील साझाका उम्मेद्वार रविन्द्र मिश्र 818 मतान्तरमा पराजित हुनुभयो। यसपटक राष्ट्रिय दल बन्न चुके पनि जनमतलाई कदर गर्दै अबका दिनमा सामाजिक अभियानकै रूपमा पार्टीका गतिविधि अगाडि बढ्छन् भन्नुहुन्छ विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य।
प्राविधिक रूपमा हामी राष्ट्रिय दल बन्न सकेनौँ, त्यो सही कुरा हो, तर जुन किसिमको हाम्रो राजनीतिक उपस्थिति र यो चुनावी परिणाम लगभग 2% हाम्रो नागेको छ, र यसलाई सामाजिक आन्दोलन एउटा राजनीतिक पार्टीको सँगसँगै साँच्ची भन्यो भने सामाजिक जागरणको रूपमा यो अभियानलाई चाहिँ अगाडि बढाउनेछौँ।
यो चुनावी नतिजाले साना दल मात्रै बढारिएनन्, उनीहरूको चलखेल पनि सकिएको छ, जसले नागरिकको चाहना अनुसारको स्थिर सरकार र स्थायित्वका लागि बाटो खोलेको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना सकिन लागे पनि समानुपातिक तर्फबाट सांसद बन्नेको नाम टुङ्गो लाग्न भने कम्तीमा पनि दुई हप्ता लाग्ने भएको छ। समानुपातिकको मतगणना सकिएको भए पनि दलहरूले पाउने सीट र त्यसमा कतिजना महिला चुन्ने भन्ने विषय टुङ्गो लगाउन समस्या हुँदा कम्तीमा पनि दुई हप्तापछि मात्रै को सांसद बन्ने भन्ने टुङ्गो लाग्ने देखिएको हो। मतगणना सकिएपछि निर्वाचन आयोगले सबै दललाई पत्र पठाएर मत संख्या र सांसदबारे जानकारी गराउने भए पनि महिलाको संख्या पुर्याउने विषय टुङ्गो नलग्दा आयोगले तत्काल पत्र पठाउने सम्भावना छैन। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त रूपको संघीय संसदमा 33% महिला अर्थात 334 संघीय संसदका सदस्य मध्ये कम्तीमा 111 जना महिला चुनिनुपर्छ। 59 सदस्यीय राष्ट्रिय सभामा कम्तीमा 22 जना महिला अनिवार्य निर्वाचित हुन्छन् र प्रतिनिधि सभामा 6 जना मात्र महिलाले प्रत्यक्ष तर्फको चुनाव जितेकाले अब कम्तीमा 83 जना महिला समानुपातिकबाट निर्वाचित गर्नुपर्छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब आउने सरकारले विकास निर्माणको गुणस्तरीयतामा कोही कसैसँग पनि सम्झौता नगर्ने बताउनु भएको छ। बालकोटस्थित आफ्नै निवासमा आज बधाई दिन पुगेका नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै वहाँले विकास निर्माण पारदर्शी र गुणस्तरीय हुनुपर्नेमा जोड़ दिनुभयो। निर्माण व्यवसायी बलियो हुने तर पुल बाटो कमजोर हुने कुरा अब सही नहुने ओलीले बताउनुभयो। नेपाल अहिले पुनर्निर्माणको चरणमा भएकाले पनि अबका केही दशक निर्माण क्षेत्रले देशलाई ठूलो योगदान गर्न सक्ने ओलीको भनाइ छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा एमाले 41 र काँग्रेसले 40 समानुपातिक सीट पाउने अनुमान, राप्रपा र उसका घटकले भोगे फुटको सजाय लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। संविधान जारी हुनु अघि र जारी भइसकेपछि तराई मधेसमा भएको आन्दोलनका क्रममा पुगेको क्षतिबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। आन्दोलनमा भएका हत्या, हिंसा, तोडफोड, आगजनी लगायतका घटनाबारे छानबिन गरेर समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो। आयोगका अध्यक्ष, सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीश चन्द्रलाल दास सहितको पदाधिकारी टोलीले 709 पेजको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो। आयोग 2073 साल असोज 2 गते गठन भएको थियो। आयोगको 3 पटक थपिएको म्याद आज सकिएको थियो। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले प्रतिवेदन अध्ययन गरी कार्यान्वयन अघि बढ़ाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोगले विभिन्न सूचना मार्फत दर्ता भएका 1326 र मधेस केन्द्रित दलबाट प्राप्त 1938 गरी 3264 उजुरीको छानबिन तथा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। पूर्व न्यायाधीश लाल अध्यक्ष रहेको आयोगमा सूर्य कोइराला, नवराज ढकाल, सुखचन्द्र झा र सुजन लोपचन्द सदस्य तथा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद शर्मा दुवाड़ी सदस्य सचिव हुनुहुन्थ्यो।
स्थानीय तहका झण्डै 36,000 जनप्रतिनिधि मध्ये अहिलेसम्म जम्मा 2100 जनाले मात्रै सम्पत्ति विवरण बुझाएका छन्। भ्रष्टाचार निवारण तथा स्थानीय सरकार संचालन ऐन अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले 60 दिनभित्र निजी सम्पत्ति विवरण सरकारलाई बुझाउनु पर्ने भए पनि अहिलेसम्म 2100 जनप्रतिनिधिले मात्रै सम्पत्ति विवरण बुझाएका राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ। जनप्रतिनिधिले जिल्ला समन्वय समितिमा सम्पत्ति विवरण बुझाउने र समन्वय समिति मार्फत केन्द्रमा पठाउने प्रक्रियामा केही अलमल भएकोले संख्या कम देखिएको हुन सक्ने अनुमान गरिएको छ। अहिलेसम्म काठमाडौँ, चितवन, इलाम, गुल्मी, म्याग्दी, बर्दिया, बाजुरा, ताप्लेजुङ लगायतका 20 जिल्लाका जनप्रतिनिधिले मात्रै सम्पत्ति विवरण बुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ।
चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अगाडि बढ़ाउने उद्देश्यका साथ सरकारले 1 दर्जन भन्दा धेरै विकासका प्रस्ताव संकलन गरेको छ। चीनसँग सड़क, रेल, जलविद्युत प्रसारण लाइन एवं संचारसँग जोड़ने कार्य कनेक्टिभिटीलाई प्राथमिकतामा राखेर सरकारले प्रस्ताव तयार गरेको हो। चीनले विश्वव्यापी रूपमा अघि सारेको बीआरआईमा नेपाल सरकार सहमत भइसकेकाले दुवै देशको स्वार्थ मिल्ने गरी प्रस्तावहरू छलफलका लागि अगाडि बढ़ाउने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। सरकारले केरूङ काठमाण्डु पोखरा लुम्बिनी रेलमार्ग, केरूङ काठमाण्डु राजमार्ग, काठमाण्डु उपत्यका बाहिरी चक्रपथ, नेपाल चीन प्रसारण लाइन, सुनकोशी मरीन डाइभर्सन, चन्द्रगिरीको तल भूमिगत पानी तान्ने लगायत केही खानेपानी आयोजना, मध्य पहाड़ी क्षेत्रमा सिंचाई आयोजना प्रस्तावका लागि तयार गरेको छ।
सरकारले जोखिम मानिएका 4 जिल्लामा लुकेर रहेका कुष्ठरोगीको खोजी गर्ने भएको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण महाशाखाले पुसको तेस्रो हप्तादेखि रूपन्देही, कपिलवस्तु, नवलपरासी र कैलालीमा कुष्ठरोगीबारे सर्वेक्षण गर्ने भएको हो। महाशाखाका परामर्शदाता छालारोग विशेषज्ञ डाक्टर रविन्द्र बास्कोटाले सर्वेक्षणका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यकर्ता र छालारोग विशेषज्ञ संलग्न रहने जानकारी दिनुभयो।
भनिन्छ चीनले सस्तो कपड़ा उत्पादन नगर्ने हो भने जाडोमा तातो ज्याकेट लगाउने धेरैको चाहना अधुरै रहन्थ्यो। कतिले जुत्ता नलाई जुनी बिताउनु पर्थ्यो। अहिले पनि नेपालमा खपत हुने लत्ता कपड़ा तथा जुत्ता मध्ये झण्डै 90% चीनबाटै आयात भइरहेको छ। फलफूल, लत्ता कपड़ा, जुत्ता चप्पल, खेलौना जस्ता सामान भित्र्याउँदै आएको चीनले नेपालमा विस्तारै प्रविधि पनि भित्र्याउन थालेको छ। पीटी लोपचनको रिपोर्ट।
तपाई हाम्रो शरीरलाई सरर निहाल्ने हो भने ज्याकेट, मोजा, जुत्ता, घडी मध्ये आधा जसो चीनकै हुन्छन्। केटाकेटीले खेल्ने खेलौना, ओछ्याउने गलैंचा र ओढ्ने सिरकदेखि चिया खाने मग पनि उतैका हुन्छन्। अब पानी शुद्धिकरण गर्ने मेसिन पनि चीनबाटै आउन थालेको छ। यस इन्टरप्राइजेस कि इसा बुढाप्रीति बस्नेत,
हामीले जस्तै बोरिङ गरेको पानीहरू हामी अभियसली खाँदैनौँ। हामीले त सागपातहरू पखाला मात्रै युज गर्छौँ, नौनालाई मात्रै युज गर्छौँ। यसले चाहिँ के गर्छ भने बोरिङ गरेको पानीहरूलाई पनि शुद्ध पारिकन खाने युक्त बनाउँछ। यसले चाहिँ जस्तो सुकै पहेँलो पानीलाई पनि प्योर बनाउँछ यसले। अनि यसको के छ भने तातो पानी पनि आउँछ, चिस्तो पानी पनि आउँछ, नर्मल वाटर छ, साइड साइडमा 10 लिटरको रिजर्भेसन छ।
विश्व परिवेश आवश्यकताको आकलन गर्दै विभिन्न सरसामान उत्पादन गर्दै आएको चीनले नेपाल लगायत विकासोन्मुख देशका लागि छुट्टै सामान उत्पादन गर्दै आएको छ। नेपालीहरूको आर्थिक क्षमता र जीवनस्तर सुहाउँदो सामान उत्पादन गर्दै आएको चीनले अहिले सुरक्षासँग सम्बन्धित प्रविधि पनि नेपाल भित्र्याउन थालेको छ। E3 सेल्स एण्ड सर्भिसेस प्रालीका रञ्जित सिंह,
नर्मल गेट भन्दा सेक्युरिटी गेटहरू, स्लाइडिङ गेटहरू राख्दाखेरि सजिलो पनि राम्रो पनि, हेर्दा पनि राम्रो र सेक्युरिटीको हिसाबले पनि राम्रो हुन्छ। यस गेटबाट अरू के हुन्छ भने सेक्युरिटीको कुरा गर्दाखेरि जस्तै कसैले गेटलाई तोडफोड गर्न, जम्प गर्न खोज्यो भने त्यतिखेर ट्रिगरहरू, अलार्महरू दिन्छ कि कोही मान्छे आयो यसमा इलिगल गर्न खोज्यो, बढी बल दियो, त्यो चिजहरू अलार्महरू दिएर त्यसलाई हामीलाई जानकारी दिन्छ।
विश्वको नम्बर 1 अर्थतन्त्र भएको राष्ट्र चीनले नेपालमा सामान पठाउने मात्र होइन नेपालमै उत्पादन पनि गर्न थालेको छ। यूपीबीसी छानोको माग बढ्न थालेपछि चिनिया व्यवसायीले नेपाली व्यवसायीसँग लगानी गरेर नेपालमै उत्पादन गर्ने तयारी गरेको छ। अपूर्व इन्टरनेशनल प्राइभेट लिमिटेडका सेल्स एण्ड मार्केटिङ एक्जिक्युटिभ विकास यादव,
अहिलेसम्म चाहिँ चाइनाबाट इम्पोर्ट गरिरहेको छौँ हामी इम्पोर्टर हौँ यसको। अब यतै प्लान्ट नै लगायो हामीले, अनि पछि भएर प्लान्ट बनिसक्यो, र मटेरियल पनि झरिसक्यो। 2 महिनाभित्र चाहिँ हाम्रो आफ्नै प्रोडक्ट, सेम कम्पनीको क्वालिटी पनि सेम, 2 महिनाभित्रमा नेपालमै बन्नेछ, नेपालकै आफ्नै छाना हुनेछ।
चीनबाट नेपाल आयात नहुने सामान कमै होलान्। मकै छोडाउनेदेखि मासु पेल्नेसम्मका मेसिन चीनबाटै आयात भइरहेको छ। यसले हाम्रो दैनिकीलाई त सजिलो बनाएको छ नै, प्रविधि र सीपको पनि विकास गराई स्वरोजगार बनाउने बाटो पनि खुलाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पहिरोमा पुरिएर पाल्पामा एक्सकाभेटर सहित सहचालक बेपत्ता भएका छन्। बगनासकाली गाउँपालिकामा सड़क सफा गरिरहेको एक्सकाभेटर पहिरोले पुनिँदा बझाङको थलहरा गाउँपालिकाका सुनिल कुमार सिंह बेपत्ता भएका प्रहरीले जनाएको छ।
यस्तै गुल्मीमा भीरबाट लडेर एकजनाको ज्यान गएको छ। गुल्मीको धुरकोट गाउँपालिकाका गोपाल नेपालीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका ग्याल्जेन शेर्पा पक्राउ परेका छन्। शेर्पाले पीड़ितलाई इराकमा काम लगाइदिने भन्दै भारतको दिल्ली हुँदै श्रीलंका लगेर अलपत्र पारेको उजुरीका आधारमा आज ललितपुरको चापागाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बझाङमा छाउपडी प्रथा त्यागेका 9 जना महिला सम्मानित भएका छन्। यूएमएन र महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले छाउपडी त्यागेका 9 जना र महिनावारी भएको बेलामा पनि अरू बेला जस्तै दूध दही र खाना खाने 2 जना महिलालाई सम्मान गरेको हो। संस्थाले यसभन्दा अगाडि बझाङको सुनिकोटका 5 जना महिलालाई पनि सम्मान गरेको थियो।
तेह्रथुमको आठराई गाउँपालिका 6 चुहान डाँडाको हिलेमा आगलागी हुँदा 2 घर जलेर नष्ट भएका छन्। घर नजिकै रहेको मुठे परालमा आगो सल्किएपछि रामबहादुर खापुङ र छेउमै रहेको उहाँकी आमाको घर जलेर नष्ट भएको हो। आगलागीबाट अन्दाजी 5 लाख रूपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
11 संस्करणको सुदूरपश्चिम महोत्सव आजदेखि धनगढ़ीमा शुरू भएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर 5 का प्रतिनिधि सभामा विजयी उम्मेद्वार नारदमुनि राणाले महोत्सवको आज उद्घाटन गर्नुभयो। कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव 10 दिनसम्म चल्नेछ। महोत्सवमा 250 स्टल राखिएका छन्। यस्तै दोस्रो जाजरकोट महोत्सव भने पुष 12 गतेदेखि जाजरकोटमा शुरू हुने भएको छ।
सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउने सरकारको नीति अनुसार वाणिज्य बैंकहरूले शाखा विस्तार गर्न थालेका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंक बाहेक 27 वाणिज्य बैंकले आफ्नो भागमा परेको स्थानीय तहमा शाखा विस्तार गर्न थालेका हुन्।
मेरो पनि भन्नु छ।
राप्रपाको औचित्य समाप्त भएको छैन भनेर राप्रपा अध्यक्ष कमल थापाले भनेको भनाई उज्यालो अनलाइनमा पढेर फेसबुकमा खड्का थिङ लेख्नुहुन्छ। 46 सालको जनआन्दोलनले फालेको 30 वर्षे पञ्चायती शासनको अलिअलि रहेको ऐजेरू फाल्न झण्डै 30 वर्ष पर्खनु परेको थियो। तर यसपटकको चुनावले राप्रपाको जरो नै उखेलिदिने अवस्थासम्म पुर्याएको छ।
एक नम्बर प्रदेशमा जातीय र क्षेत्रीय मुद्दा अस्वीकृत भएसँगै लिम्बुवानको मुद्दा के होला भन्ने बारेको खबर उज्यालोमा पढेर पुष्कर विष्ट भन्नुहुन्छ, जातीय क्षेत्रीय धार्मिक र भाषिक राजनीति गर्नेलाई नागरिकले राम्रैसँग पाखा लगाएका छन्। सीमित क्षेत्रका लागि राजनीति गर्ने भन्दा एकताका साथ देश विकासका लागि राजनीति गरे देश र नागरिकको भलो हुने थियो।
यसै विषयमा निरोज कटवालको भनाई छ, जातीय मुद्दा आफैमा गलत छ। नेपाल केही जाति विशेष भन्दा पनि सबैको साझा देश हो। हिमालमा बस्ने नागरिकलाई जति अधिकार छ सबैको आफ्नो ठाउँमा त्यति नै अधिकार छ। त्यसैले त हाम्रो नेपाललाई सबैको साझा फुलबारी भनेर पनि भनिन्छ।
मलेसियाको नेपाली दूतावासका कर्मचारीले हेला गरेको भन्ने खबर उज्यालोमा पढेर फेसबुकमा विमन जीएम लेख्नुहुन्छ, दूतावासमा कामदारले सहयोगको अपेक्षा लिएर गएका हुन्छन् तर त्यहाँका कर्मचारी भने कामदारलाई व्यवस्था गर्ने र बोल्यो भने पनि धम्काउने गर्छन्। मैले पनि एकपटक दूतावासका कर्मचारीबाट दुर्व्यवहार भोगेको छु।
अनि तेजु ढुङ्गेल सुझाव दिनुहुन्छ, देश विकासका लागि जलविद्युतमा आधा सरकारले र आधा नागरिकले लगानी गर्ने गरी योजना बनाउन आवश्यक छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01-5000-1922 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र सञ्जिता देवकोटा। अब विदेशको खबर। भारतको मुख्य विपक्षी दल कंग्रेस आएकी नेत्री सोनिया गान्धीले पार्टी प्रमुखबाट राजीनामा दिनुभएको छ। नयाँ अध्यक्षका रूपमा उहाँका छोरा राहुल गान्धी चुनिए लगत्तै सोनियाले पदबाट राजीनामा दिनुभएको हो। 19 वर्षसम्म कंग्रेस आएको अध्यक्ष पद सम्हालेकी सोनियाले हिजो राजीनामा दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। सोनिया सन् 1998 पार्टी अध्यक्ष बन्नुभएको थियो भने त्यसको एक वर्षपछि सांसद चुनिनु भएको थियो। पार्टीको अध्यक्षबाट राजीनामा दिए पनि राजनीतिबाट भने उहाँले सन्यास नलिएको कंग्रेस आईले दावी गरेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 15 वर्ष मुनिको महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता खेल्न नेपाली टोली आज बंगलादेश गएको छ। ढाकामा पर्सी आइतबार शुरू हुने प्रतियोगितामा सहभागी हुन 23 जना खेलाड़ी सहित 35 सदस्यीय नेपाली टोली आज बंगलादेश गएको हो। पुष 9 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सहित बंगलादेश, भारत र भूटान सहभागी छन्। पुष 2 गते नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेलमा पुष 4 गते भारत र 6 गते भूटानसँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिन लीगमा शीर्ष 2 टीम बीच फाइनल खेल हुनेछ।
र काठमाडौँमा भइरहेको अन्तर्राष्ट्रिय व्हील चेयर क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो खेल जितेको छ। आज भएको खेलमा भारतलाई 65 रनले हराउँदै नेपाल फाइनलमा पुगेको छ। नेपाल र बंगलादेश बीच फाइनल खेल भोलि हुनेछ। आज भएको पहिलो खेलमा भारतलाई 6 विकेटले हराएर बंगलादेश पनि फाइनलमा पुगेको हो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा, समानुपातिकमा एमाले 41 र कांग्रेसले 40 सीट पाउने अनुमान।
राप्रपा र उसका घटकले भोगे पार्टी फुटेको सजाय, चुनावमा बेहोरेको हारबाट राप्रपा विचलित नहुने अध्यक्ष थापाको भनाई।
तराई मधेस आन्दोलनमा भएको क्षतिबारे जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन बुझायो, प्रतिवेदन कार्यान्वयन गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता।
भारतीय नेत्री गान्धीद्वारा पार्टी प्रमुखबाट राजीनामा, तत्काल राजनीतिबाट सन्यास नलिने कंग्रेस आएको दावी।
र 15 वर्ष मुनिको महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता खेल्न नेपाली टोली बंगलादेशमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सशिन्द्र गौतमसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।